त्यसपछि यसुले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो। एकजना मानिसले एउटा दागभारी लगाए र त्यसको वरिपरि बार लगाए। दाग पेल्ने कुलको निम्ति एउटा खाल्डो खने, रेखदेखको निम्ति एउटा कुर्नी मचान बनाए र मोहीहरूलाई दागभारी कमाउन दिए। त्यसपछि उनी अर्कै देशमा गए। फसलको समयमा उनले दागभारीको केही फल ल्याउनको लागि मोहीहरू कहाँ एकजना नोकर पठाए, तर मोहीहरूले त्यसलाई समातेर पिटे र रित्तो हात पठाइदिए। फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपमा व्यवहार गरे। अझै पनि उनले अर्कोलाई पठाए, त्यसलाई तिनीहरूले मारे। उनले अरू धेरैलाई पठाए, तिनीहरूले कतिलाई पिटे र कतिलाई मारे। उनीसँग पठाउन एकजना आफ्नो प्रिय छोरा मात्र बाँकी थियो। उनले यसो भन्दै अन्तमा त्यही छोरालाई तिनीहरू कहाँ पठाए, तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन्। तर मोहीहरूले एक आपसमा भने, यो त उत्तराधिकारी हो, आओ यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ। त्यसैले तिनीहरूले उसलाई पक्रे र मारे अनि दागफारी बाहिर फ्याँकिदिए। यसकारण दागफारीको मालिकले के गर्नेछ, उनी आउनेछन् र ती मोहीहरूलाई नाश गर्नेछन् र दागफारी अरूहरूलाई कमाउन दिनेछन्। के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ। तिनीहरूले यीशुलाई पक्रन खोजे किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने, तर तिनीहरू भिडसित डराएका हुनाले उहाँलाई छाडेर गए। त्यसपछि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदीहरू र केही फरिसीहरूलाई उहाँ कहाँ पठाए। तिनीहरू आए र उहाँलाई भने, गुरुज्यू, हामीलाई थाहा छ कि तपाईँ कसले के सोध्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न र मानिसहरूका बीचमा तपाईँले पक्षपात गर्नुहुन्न। तपाईँले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ। कैसरलाई कर तिर्नु उचित छ कि छैन, हामी कर तिरौँ कि नतिरौँ? यसले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूले मलाई किन जाँच्छौ? एउटा दिनारको सिक्का ल्याएर मलाई देखाऊ। तिनीहरूले एउटा सिक्का यसु कहाँ ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो कसको स्वरूप र छाप हो? तिनीहरूले भने, कैसरको। यसुले तिनीहरूलाई भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। तिनीहरू चकित भए। त्यसपछि मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई सोधे, गुरुज्यू, मुसाले हाम्रो लागि लेखिदिएका छन् कि कुनै मानिसको दाजु सन्तान नै नभई मरेर पत्नीलाई छोडिराख्यो भने त्यो मानिसले दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि सन्तान खडा गर्नुपर्छ। सातजना दाजुभाइ थिए, पहिलोले विवाह गर्यो र सन्तान नभई मर्यो, दोस्रोले दाजुकी पत्नी विवाह गर्यो र कुनै सन्तान नभई ऊ मर्यो, अनि तेस्रोलाई पनि त्यस्तै भयो, अनि सातैजना सन्तान बिनै मरे, अन्तमा त्यो स्त्री पनि मरे। मृतकहरूको पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुन्छ, किनकि ती सातैजनाले त्यसलाई विवाह गरेका थिए? यसुले भन्नुभयो, तिमीहरू भूलमा परेका छौ, किनभने तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्ति जानेका छैनौ। किनभने तिनीहरू मृत्युबाट जीवित भई उठ्दा तिनीहरू न त विवाह गर्छन् न त विवाहको निम्ति नै दिइन्छन्, तर तिनीहरू स्वर्गमा हुने स्वर्गदूतहरू जस्ता हुनेछन्। तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मूसाको पुस्तकमा पुत्राको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो भन्ने पढेका छैनौ? उहाँले भन्नुभयो, म अब्राहमका परमेश्वर, इसाका परमेश्वर र याकुबका परमेश्वर हुँ। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरू एकदम ठूलो भूलमा परेका छौ। शास्त्रीहरूमध्येका एकजना आए र तिनीहरूका छलफल सुने। यसुले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे। तिनले उहाँलाई सोधे, सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो? यसुले जवाफ दिनुभयो, सबैभन्दा महत्त्वपूर्ण चाहिँ यो हो, सुन हे इसरायल, परमप्रभु हाम्रा परमेश्वर परमप्रभु एकमात्र हुनुहुन्छ। तैँले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा समझले र आफ्ना सारा शक्तिले प्रेम गर्नु। दोस्रो आज्ञा यो हो, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ। योभन्दा अरू कुनै ठूलो आज्ञा छैन। शास्त्रीले भने, हे असल गुरुज्यू, परमेश्वर एकमात्र हुनुहुन्छ र उहाँ बाहेक अरू कोही पनि छैन भनी तपाईँले साँचो भन्नुभएको छ। उहाँलाई सारा हृदयले, सारा समझले र सारा शक्तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु, यी दुई आज्ञाहरू होम बलि र बलिदानहरूभन्दा पनि महान छन्। जब तिनले बुद्धिमानी साथ जवाफ दिएको यसुले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ। त्यसपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने आँट गरेन। यसुले मन्दिरमा सिकाउँदै गर्नुहुँदा भन्नुभयो, शास्त्रीहरूले ख्रिस्टलाई किन दाउदका पुत्र भन्छन्? दाउद आफैले पवित्र आत्माद्वारा यसो भने, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतला मुनि राख्दिन। दाऊद आफैले उहाँलाई प्रभु भन्छन् भने ख्रिस्ट कसरी दाऊदका पुत्र हुन सक्छन् त? ठूलो भेडले उहाँको कुरा खुसी साथ सुन्यो। यीशुले शिक्षा दिँदै भन्नुभयो, शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिँड्न र बजारहरूमा विशेष अभिवादन गरिएको अनि सभाघरहरूमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन्। तिनीहरूले विधवाहरूको घर हडप्छन् र मानिसहरूले देखुन् भनी लामो लामो प्रार्थना गर्छन्। यस्ता मानिसहरूले अझ ठूलो दण्ड पाउनेछन्। त्यसपछि येशु मन्दिरको परिसरको भेटी चढाउने बाकसको सामुन्य बस्नुभयो। मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनु भएको थियो। धनी मानिसहरू धेरैले ठूला ठूला रकम चढाए। त्यसपछि त्यहाँ एकजना गरिब विधवा आइन् र नगन्ने मोलको तामाका 2 सिक्का चढाइन्। उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यो गरिब विधवाले भेटीको बाकसमा भेटी चढाउनेहरूमध्ये सबैभन्दा धेरै चढाएकी छिन्। किनभने सबैले आआफ्ना प्रशस्तताबाट दिए, तर यी विधवाले आफ्नो गरिबीबाट आफ्नो सारा जीविका नै चढाइन्।